हामी सबैसँग फेभरेट भन्ने कुराहरू हुन्छन्. वी अल ह्याभ फेभरेट्स. हाम्रो फेभरेट कलरहरू हुन्छन्. इथनको फेभरेट कलर निलो हो र मेरो निम्ति मेरो फेभरेट कलर भनेको ब्ल्याक, कालो. हाम्रो फेभरेट स्पोर्टहरू हुन्छन्, खेलहरू हुन्छन्. हनको लागि फेभरेट स्पोर्ट भनेको, खेल भनेको भलिबल हो भने विशालको लागि फेभरेट खेल फुटबल हो. त्यसरी हाम्रो फेभरेट फुडहरू हुन्छन्, मनपर्ने खानाहरू हुन्छन्. सो तपाईँको फेभरेट फुड के हो? मलाई लाग्छ अधिकांश नेपालीहरूको फेभरेट फुड, फेभरेट खाना एकदम मिल्दो छ. मोमो. यस, मैले तपाईँको मुख देखिसकेँ. सो मोमो देख्दा हरेक नेपालीले वाउ माई फेभरेट, होइन मेरो फेभरेट भनेर प्राय प्रतिक्रिया दिने गर्छन्. तर फेभरेटको अर्थ के हो? अक्सफोर्ड ल्याङ्ग्वेजले अथवा अक्सफोर्ड भाषाले फेभरेट शब्दलाई यसरी व्याख्या गर्दछ. फेभरेटको अर्थ हुन्छ एक व्यक्ति वा वस्तु जसलाई अरू सबैभन्दा बढी प्राथमिकता दिनु वा विशेष रूपमा मन पराइनु. सो हामी सबैसँग फेभरेट कुराहरू हुन्छ. तर मानिसहरूको सम्बन्धमा के हामीसँग फेभरेट हुन मिल्छ? सो वी अल ह्याभ फेभरेट्स, बट क्यान वी प्ले फेभरेट्स विथ पिपल? के जात वा वर्गको आधारमा एक व्यक्तिले अर्को व्यक्तिभन्दा आदर वा अनादर गर्न मिल्छ? अझ स्पष्ट रूपमा भन्नुपर्दा के विश्वासीहरूको जीवनमा भेदभावको लागि त्यहाँ स्थान छ? बाइबल यसको बारेमा के भन्छ? आउनुहोस् हामी याकुब 2 अध्यायबाट हेर्नेछौँ. तपाईँसँग बाइबल छ भने तपाईँले याकुबको पत्रलाई नयाँ करारमा पाउनुहुन्छ. विशेष गरी नयाँ करारको यो अन्तिमतिर पुस्तक हो. तपाईँले यसलाई ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1656 पाउन सक्नुहुन्छ. 1656 तपाईँसँग बाइबल छैन भने तपाईँले दायाँ बायाँ एकअर्कासँग तपाईँले मिलेर हेर्न सक्नुहुन्छ. तर तपाईँसँग बाइबल छ भने कृपया बाइबललाई खोलेर आफ्नो काखमा राख्नुहोस्. र तपाईँसँग यो चर्चको बुलेटिन छ भने यसको पछाडिपट्टि तपाईँले यो खाली भाग तपाईँले देख्नुहुन्छ, खाली पृष्ठहरू. यो चाहिँ हामीसँग भजन नभएर त्यति खाली रहेको होइन, यो चाहिँ तपाईँको निम्ति वचन लेख्नको निम्ति, नोट गर्नको निम्ति यो हामीले स्वोद्देश्यका साथ यहाँ राखिदिएका छौँ. सो कलम तपाईँसँग हुनसक्छ, पेन्सिल के छ तपाईँले निकाल्नुहोस् र यो खाली ठाउँमा आजको वचन तपाईँले नोट गर्नुहोस्. हामी याकुबको पत्रबाट परमेश्वरको वचन हेरिरहेको छौँ. हामीले परमेश्वरको वचन प्राय चर्चमा, चर्चको स्पुलपीबाट परमेश्वरको वचनलाई हामी प्राय श्रृङ्खलाबद्ध तरिकाले सिरिज वाइज धारावाहिक रूपमा हामी प्रचार गरिरहेको छौँ. हामीले अहिले यो समयमा यी हप्ताहरूमा याकुबको पत्रबाट परमेश्वरको वचन धारावाहिक रूपमा हेरिरहेका छौँ. हामी किन यसरी प्रचार गर्छौँ? किनकि हामी, हाम्रो विश्वास के छ भने परमेश्वरले हामीलाई बाइबल दिँदाखेरि उहाँले पुस्तकको रूपमा दिनुभएको छ, एक पदहरूको वा सन्दर्भ बाहिरका खण्डहरूको रूपमा दिनुभएको छैन. उहाँले सिङ्गो पुस्तक हामीलाई दिनुभएको छ. त्यस कारण हामीले सिङ्गो पुस्तकलाई नै हामी प्रचार गर्ने गर्छौँ. मैले यति भनिसक्दा सायद तपाईँले याकुब 2 अध्यायलाई भेटाइसक्नु भएको छ. याकुब 2 अध्याय. सो याकुबको पत्र 2 अध्याय. 2 अध्याय अध्यायहरू ठुला ठुला अङ्कहरू हुन् भने पदहरू साना साना अङ्कहरू हुन्. तपाईँले सायद पाइसक्नु भएको छ, म पढ्दैछु. तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस्, 2 अध्यायको आज हामी 1-13 पदसम्मबाट हेर्नेछौँ. 2 अध्यायको 1-13 पदसम्म. मेरा भाइ हौ, प्रभु येशु ख्रिस्ट महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ. यदि कोही मानिस सुनका औँठीहरू र राम्रा राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो र कुनै एकजना गरिब पनि झुत्रे झाम्रे लुगा लगाएर आयो भने तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर यहाँ राम्रो ठाउँमा बस्नुहोस् भन्छौ र त्यस गरिबलाई चाहिँ त त्यहीँ उभि अथवा मेरो पाहुनेहरू बस भन्छौ भने के तिमीहरूले आफ्नै बिचमा भेदभाव देखाएनौ र कुविचार भएका न्यायकर्ता भएनौ र? मेरा प्रियहरू सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नु भएन र? यही राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र तर तिमीहरूले त गरिब मानिसको अपमान गरेका छौ के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् जुन नाउँद्वारा तिमीहरूलाई बोलाउट भएको छ यदि आफ्ना छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर भन्ने पवित्र धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पुरा गर्दछौ भने त असलै गर्दछौ यदि तिमीहरूले भेदभाव देखायौ भने त तिमीहरू पाप गर्दछौ र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ किनकि जसले व्यभिचार नगर भन्नुभयो उहाँले हत्या नगर पनि भन्नुभयो तसर्थ यदि तिमीले व्यभिचार गर्दछौ तर व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने तिमी व्यवस्थाका अपराधी भएका छौ यसकारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्था बमोजिम न्याय पाउनेहरूका जस्तै होस् किनकि जुन मानिसले कृपा गरेको छैन त्यसको न्याय कृपा बिना नै हुन्छ कृपा न्यायमाथि विजय हुन्छ आजको वचनको बारेमा तपाईँले बिर्सनु नहुने एउटा मुख्य कुरा भनेको ख्रिस्टियनहरूले येशु ख्रिस्टमा उनीहरूको विश्वास भएको कारण कुनै पक्षपात वा भेदभाव देखाउनु हुँदैन मुख्य कुरा आजको मुख्य विचार तपाईँले जुन बिर्सनु हुँदैन ख्रिस्टियनहरूले येशु ख्रिस्टमा उनीहरूको विश्वास भएको कारणले कुनै पक्षपात स्ल्यास भेदभाव देखाउनु हुँदैन किन हुँदैन किनभने पाँचवटा कुराहरू वचनको पाँचवटा बुदाहरू छन् किनभने पहिलो भेदभाव र विश्वास परस्पर विरोधी हुन् भेदभाव र विश्वास परस्पर विरोधी हुन् दोस्रो भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ तेस्रो भेदभावले परमेश्वरले मान गर्नु हुनेहरूको अपमान गर्छ भेदभावले परमेश्वरले मान गर्नु हुनेहरूको अपमान गर्छ चौथो भेदभाव गर्नु पाप हो भेदभाव पाप हो र पाँचौँ भेदभाव कृपा नपाएको सङ्केत हो भेदभाव कृपा नै नपाएको कृपा नै पाएको छैन भन्ने कुराको सङ्केत हो सो पहिलो भेदभाव र विश्वास परस्पर विरोधी छन् भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ तेस्रो भेदभावले परमेश्वरले मान गर्नु उनीहरूको अपमान गर्दछ र भेदभाव गर्नु पाप हो भेदभाव पाप हो र पाँचौँ भेदभाव कृपा नपाएको सङ्केत हो सो भेदभाव र विश्वास परस्पर विरोधी छन् एक आपसमा बाँझेका छन् भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ भेदभावले परमेश्वरले मान गर्नु उनीहरूको अपमान गर्दछ भेदभाव गर्नु पाप हो भेदभाव कृपा नपाएको सङ्केत हो सो वान मेन थिङ यु सुड नट फर्गेट अबाउट टुडेज सर्मन इज दिस Christians should not show any partiality because of their faith in Jesus Christ. Christians should not show any partiality because of their faith in Jesus Christ. Why? Why not? Because, number one, partiality or favoritism is incompatible with faith. Number one, favoritism is incompatible with faith. Number two, favoritism turns us bad judges. Number three, favoritism dishonors whom God honors. Number four, favoritism is a sin. Number five, favoritism, partiality is an indication for not having received any mercy. Okay, number eight. That's a Buddha number eight. भेदभाव र विश्वास परस्पर विरोधी छन् सबभन्दा पहिले त मैले यहाँ के भनिरहेको छैन मलाई आफूले स्पष्ट पारिदिनुहोस् मैले यहाँ यो भनिरहेको छैन कि ख्रिस्टियनहरू अब पाप गर्दैन त्यसैले अब ख्रिस्टियनहरूको जीवनमा कुनै पक्षपात हुँदैन भेदभाव हुँदैन उनीहरू सबैलाई समान व्यवहार गर्छन् निष्पक्ष व्यवहार गर्छन् होइन जबसम्म हामी जीवित हुन्छौँ र यस संसारमा रहन्छौँ तबसम्म पापसँगको सङ्घर्ष जारी रहनेछ
सो प्रियहरू हामीले के बुझ्नुपर्छ भने क्रिस्चियनहरू पनि यो भेदभावको पापबाट मुक्त छैनन्। अन्यथा चर्चमा यो भेदभावको खण्डन गर्न याकुबले 13-13 पदहरू खर्च गर्न आवश्यक पर्ने थिएन। याकुबले यसकारण भेदभाव नदेखाओ भन्छन् किनभने त्यतिखेरको समयमा तिनीहरूले भेदभाव देखाइरहेका थिए। भेदभाव र विश्वास परस्पर विरोधी हुन्, भेदभाव र विश्वास असङ्ग छन्, आफैमा बाँझिएका कुरा हुन्, यी दुवै परस्पर विरोधी हुन्। सो मानिसहरूप्रति क्रिस्चियनहरूले गर्ने व्यवहार भेदभावपूर्ण हुँदैन, अथवा क्रिस्चियनहरू भेदभावपूर्ण व्यवहारद्वारा मानिसहरूको सामु चिनिनु हुँदैन। क्रिस्चियनहरूले मानिसहरूसँग तिनीहरू को हुन् र तिनीहरूसँग के छ भन्ने कुराको आधारमा व्यवहार गर्नु हुँदैन। त्यो भेदभाव हो, त्यो पक्षपात हो। पद एकमा याकुब भन्छ, मेरा भाइ हो प्रभु येशू ख्रीष्ट महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ, कुनै भेदभाव नदेखाओ। याकुबले के कारण दिन्छ, हामीले के किन कुनै भेदभाव देखाउनु हुँदैन? याकुब भन्छ तिमीहरूको विश्वासको कारण, कसमाथिको विश्वास? येशू ख्रीष्टमाथिको विश्वास। अर्को शब्दमा हामी क्रिस्चियनहरू मृत्युबाट पुनर्जीवित भई उठ्नुभएका हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टमा विश्वास गर्छौँ, येशू ख्रीष्टमा भरोसा गर्छौँ। हामी के को लागि येशू ख्रीष्टमा भरोसा गर्छौँ, विश्वास गर्छौँ? हाम्रो विश्वासको लक्ष्य के हो? पक्कै पनि संसारमा धनी हुनु होइन, पक्कै पनि संसारमा स्वास्थ्य र समृद्ध जीवन प्राप्त गर्नु होइन। हाम्रो विश्वासको लक्ष्य पापको क्षमा हो, हामी हाम्रो पापको क्षमा चाहन्छौँ, हामी हाम्रा सृष्टिगत परमेश्वरसँग मिलापमा आउन चाहन्छौँ, हामी उहाँको क्रोध मुनि रहेर सदा नाश हुन चाहँदैनौँ। त्यस कारण याकुब भन्छन् तिमीहरू ख्रीष्टमा छौ, तिमीहरूले आफ्नो पापहरू स्वीकार गरेका छौ र तिमीहरू येशू ख्रीष्टमाथिको विश्वासद्वारा परमेश्वरसँग मिलापमा आएका छौ भने अब अरू सबै मानिसहरूसँग तिमीहरू मिलापमा बस, कसैलाई पनि भेदभाव नदेखाऊ।
भेदभाव वर्क राइचियसनेस अथवा काममा आधारित मुक्ति हो भनेर भनिरहेका छैनन्। वचनले प्रियहरू हामीलाई असल र नैतिकवान मानिस बन्नको लागि होइन, तर यहाँ हामीलाई नयाँ मानिस भएकोले भेदभाव नदेखाऊ भनिरहेको छ। गलत नबुझ्नु होला, जब याकुबले मेरा भाइहरू मेरा भाइ हो भेदभाव नदेखाओ भनेर यहाँ आज्ञा गरे, यसको अर्थ यो होइन कि भाइहरू तिमीहरू नैतिकवान बन, पोजिटिभ भाइब्सहरू छ र, होइन होइन। तर याकुबले के भन्दैछ, तिमीहरू नयाँ हौ, त्यस कारण नयाँ जस्तै भएर जियो। सो प्रियहरू अहिले पनि वचन जब हामी सुनिरहेका छौँ हामी नैतिकवान हुनलाई सुनिरहेका छैनौँ, तर हामी नयाँ भएकोले गर्दाखेरि हाम्रो कानहरू खुला छन्, हाम्रो कानहरू पुनर्जीवित भएका छन्, हामीसँग नयाँ कानहरू छन्, हामीसँग नयाँ हृदय छ, त्यसकारण हामी वचन सुन्छौँ र वचन पालन गर्छौँ। नैतिकवान बन्नलाई होइन, तर नयाँ भएको कारणले गर्दाखेरि हामी यी सबै कुरा गर्दछौँ, ताकि हाम्रो व्यवहारद्वारा हाम्रो बोलीद्वारा ख्रीष्ट उचालिनु भएको होस् र परमेश्वरको महिमा भएको होस्। प्रिय, हामी ख्रीष्टमा छौँ, हामी ख्रीष्टमा छौँ, हामी आदममा छैनौँ। भेदभाव आदममा हुँदाखेरिको कुरा हो, अब विश्वासीहरू हामी विश्वासीहरू हौँ, अब हामी ख्रीष्टमा छौँ। त्यसकारण विश्वास र भेदभाव परस्पर विरोधी हुन्। विश्वास हाम्रो नयाँ प्रकृतिसँग सम्बन्धित छ भने भेदभाव हाम्रो पुरानो प्रकृतिसँग सम्बन्धित छ। सो प्रियहरू, के तपाईँ भेदभाव देखाउनुहुन्छ? के तपाईँ भेदभाव गर्नुहुन्छ? के तपाईँ मानिसहरूसँग उनीहरूको जात र धन र सम्पत्ति र स्तरको आधारमा व्यवहार गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने, यदि त्यसो हो भने, तपाईँ क्रिस्चियन हुनुको अर्थ के हो? तपाईँ नयाँ सृष्टि हुनुको अर्थ के हो? तपाईँ नयाँ गरी जन्मिनुको अर्थ के हो? यदि तपाईँ संसारले जस्तै बोल्नुहुन्छ, संसारले जस्तै सोच्नुहुन्छ, संसारले जस्तो व्यवहार गर्नुहुन्छ भने, तपाईँले आफूलाई क्रिस्चियन हुँ भने दाबी गर्नुको अर्थ के हो? यो जीवनशैली, यो बोली र व्यवहार, भेदभावपूर्ण व्यवहार नयाँ करारको क्रिस्चियन विश्वास जस्तो सुनिँदैन, कति पनि सुनिँदैन। के तपाईँ ख्रिस्टमा विश्वास गर्नुहुन्छ? असलै हो, राम्रो राम्रो कुरा। सैतानले पनि विश्वास गर्छ, भूतहरूले पनि यीशुमा विश्वास गर्छन् र थरथर काम्छन्। तर तपाईँको विश्वासलाई कसरी देखाउनुहुन्छ? के तपाईँ भूत आत्माहरूभन्दा बेटर हुनुहुन्छ? क्रिस्चियनहरूले कुनै भेदभाव देखाउनु हुँदैन। किन? किनकि यो तपाईँ र मैले जो स्वीकार गर्छ हाम्रो मुखले, त्योसँग यो बात छ, यो एक आपसमा विरोधाभासपूर्ण छ। भेदभाव र विश्वास परस्पर विरोधी कुराहरू हुन्। त्यसकारण याकुब भन्छन्, प्रिय क्रिस्चियनहरू, प्रभु येशू ख्रिस्ट महिमाको प्रभुमाथि तिमीहरूको विश्वास भएको कारण भेदभाव नदेखाऊ। दोस्रो, भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ। याकुबले भेदभाव नदेखाऊ भनिरहँदाखेरि उनका पाठकहरूले कस्तो प्रतिक्रिया दिए होलान्? वा तपाईँ र म पनि अहिले भेदभाव नदेखाऊ, भेदभावपूर्ण कार्यहरू नगर भनिरहँदाखेरि तपाईँले मेरो पनि मनमा कस्तो खालको प्रत्युत्तर आइरहेको छ? तपाईँ र मेरो पनि मनले के सोचिरहेको छ होला? त्यतिखेर विश्वासैले के भन्नु खोजे, कसरी प्रतिक्रिया दिए होलान्? हेलो महाशय, तपाईँले के भन्नु खोज्नुभएको हो? हामीले कहिले भेदभाव देखायौँ? हामीले कहाँ भेदभाव देखायौँ? कसरी भेदभाव देखायौँ हामीले? याकुबले यस प्रकार जवाफ दिन्छन्, दुई पद देखेर हेर्नुहोस् न। यदि कोही मानिस सुनका औँठीहरू र राम्रा राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो र कुनै एकजना गरी पनि झुत्रेज हाम्रो लुगा लगाएर आयो भने, तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर यहाँ राम्रो ठाउँमा बस्नुहोस् भन्छौ, र त्यस गरिबलाई चाहिँ त त्यहीँ उभि अथवा मेरो खुट्टानेर बस भन्छौ, पाउनेर बस भन्छौ भने, के तिमीहरूले आफ्नै बिचमा भेदभाव देखायौ न? के यो भेदभाव होइन र कुविचार भएको तिमीहरू नायकर्ता भएनौ र? दुईजना मानिस चर्चमा प्रवेश गर्छन्, धनी एकजना धनी र एकजना गरिब। यहाँनिर धनीलाई सुनका उठेर राम्रो राम्रो लुगा लगाइएको एउटा व्यक्तिको रूपमा, मानिसको रूपमा प्रस्तुत गरेको छ भने, गरिबलाई झुत्रेज हाम्रो लुगा लगाइएको एक मानिसको रूपमा प्रस्तुत गरिएको छन्। र चर्चको अफिसर्सले, पछाडि बस्ने बुलेटिन ह्यान्ड दिनेले होइन, ती दुवैलाई नोटिस गर्छ र धनीको सेवामा तुरुन्तै हाजिर हुन्छ र राम्रो सबैभन्दा राम्रो सिटमा लगेर, हजुर यता बस्नुहोस् न, बसिसियोस् भनेर भन्छ। तर गरिबहरूलाई ए त्यो तपाईँको लागि सिट होइन, त्यो तपाईँको लागि होइन भने उसलाई साइड लगाउनुहुन्छ। याकुब भन्छ, द्यार इज भेदभाव, त्यो भेदभाव। कतै केसिबिसीमा यस्तै त भइरहेको छैन? फरक होला यसको रूप, तर कतै केसिबिसीमा पनि भेदभावले स्थान त पाइरहेको छैन। फेरि के तपाईँ केवल आफूलाई फाइदा हुने मानिसहरूसँग मात्र कुरा गर्नुहुन्छ? के तपाईँ आफ्नो मनपर्ने व्यक्तिहरूलाई मात्र ध्यान दिनुहुन्छ, विचार गर्नुहुन्छ? के तपाईँ आफूलाई मनपर्ने मानिसहरूलाई मात्र तपाईँ घरमा आमन्त्रित गर्नुहुन्छ? अनि तपाईँको सेवा, तपाईँको गुण फर्काउन नसक्नेहरूको बारेमा नि? सुप्रिय चर्च, चर्चमा सबै प्रकारका मानिसहरू आउँछन्। चर्च पाँच तारे होटल जस्तो होइन जहाँ धनी मान्छे मात्रै आउँछन्। चर्च, ख्रिस्टको चर्च कुनै विशेष वर्ग वा जातिले चिनिनु हुँदैन। यो सेलिब्रिटीहरूको चर्च, यो धनीहरूको चर्च, यो गरिबहरूको चर्च, यो उच्च जात भएको मानिसहरूको चर्च, अथवा यो ब्राह्मिणहरूको चर्च, यो क्षेत्रीहरूको चर्च, यो राईहरूको चर्च, यो तामाङ चर्च, चर्च समावेशी हुनुपर्दछ। सबै पृष्ठभूमिका मानिसहरूले चर्चमा स्वागत गरेको महसुस गर्न पाउनुपर्छ। एभ्री वान सुड फिल वेलकम्ड इन द चर्च, बाई द चर्च। हामीले ख्रिस्ट र उहाँको अनुग्रहको खाँचोभरि एक पापीको रूपमा आउने धनी र गरिब, जवान र वृद्ध, पुरुष र महिला, पहाडे र मधेसी सबैलाई स्वागत गर्नुपर्ने हुन्छ, सबैलाई। र हामीले ती सबैसँग समान रूपमा व्यवहार गर्नुपर्ने हुन्छ। पावलले दोस्रो कुरा ती 5:16-17 पदमा यसरी भनेका छन् कि यसरी अब उपरान्त हामी कसैलाई मानिसको दृष्टिकोणले हेर्दैनौँ। हामीले ख्रिस्टलाई एक समय मानिसको दृष्टिकोणले हेरेका थियौँ, तर अब उपरान्त उहाँलाई त्यसरी हेर्ने छैनौँ। यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। हामीले मानिसको दृष्टिकोण त्यागिसकेका छौँ प्रियहरू। हामीले पुरानो सृष्टि हुँदाको दृष्टिकोण त्यागिसकेका छौँ। हामी ख्रिस्टमा छौँ, हामी नयाँ सृष्टि हौँ। हाम्रो दृष्टिकोण परिवर्तन भएको छ, हाम्रो व्यवहार परिवर्तन भएको छ। संसारको स्तर अनुसार प्रियहरू हामी जो कोही पनि हौँ, तर बाइबलको सत्यता अनुसार, बाइबल अनुसार हामी पापद्वारा टुरा भएका, तर परमेश्वरको अनुग्रहद्वारा उहाँको परिवारमा ग्रहण गरिएका मानिसहरू हौँ। परमेश्वरको नजरमा हामी एक हौँ। त्यसैले चर्चले सबैलाई एक समान व्यवहार गर्नुपर्छ। जब हामी भेदभाव देखाउँछौँ, हामी सुसमाचार नै इन्कार गरिरहेका हुन्छौँ। हामी सुसमाचार इन्कार गरिरहेका हुन्छौँ। पद 4 याकुबले कसरी आलङ्कारिक प्रश्न यहाँ सोधिरहेको छ तपाईँले हेर्नुहोस् न, के तिमीहरूले आफ्नै बिचमा भेदभाव देखाएनौ र कुविचार भएको न्यायकर्ता भएन र? यसको उत्तर हुन्छ हो, हामी भयौँ, हामी कुविचार भएका न्यायकर्ता भयौँ। भेदभावले हामीलाई कुविचार भएको न्यायकर्ता बनाइदिन्छ। कसरी? म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, हामी किन गरिबलाई भन्दा धनीलाई प्राथमिकता दिन्छौँ? के हामीले उसको धनको लालच र उसबाट केही पाउने आशा गरेकोले होइन र? वी वान्ट समथिङ, होइन, केही न केही हामीले अपेक्षा गरिरहेको हुन्छ होइन र? गरिबबाट के पाउने आशा हुन्छ? गरिबले के दिन सक्छ हामीलाई? याकु भन्छ त्यही हो कुविचार, त्यो हो दुष्ट विचार। फेरि हामी रूप हेरेर व्यवहार गर्छौँ, तर परमेश्वरले त्यसो गर्नुहुन्न। बाइबलले भन्छ मानिसले बाहिरी रूप हेर्छ, तर परमेश्वरले हृदयलाई हेर्नुहुन्छ। 1 Samuel 16:7 भेदभावले प्रियहरू हामीलाई गलत न्यायकर्तामा मात्र यसले परिणत गर्दैन, भेदभावले परमेश्वरलाई गलत रूपमा चित्रण गर्दछ। परमेश्वर असल न्यायकर्ता हुनुहुन्छ, उहाँ न्यायी न्यायकर्ता हुनुहुन्छ। बाइबलको परमेश्वर तपाईँ र म जस्तो हुनुहुन्न, उहाँ मुख हेरेर व्यवहार गर्नुहुन्न। व्यवस्था 10:17 भन्दछ किनकि परमप्रभु तिमीहरूका परमेश्वर नि ईश्वरहरूका परमेश्वर र परमप्रभुका परमप्रभु, प्रभुहरूका परमप्रभु, महान परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न र उहाँले कहिले घुस लिनुहुन्न। प्रिय चर्च, भेदभावदेखि सावधान रहनुहोस्। सुसमाचारलाई गलत रूपमा प्रस्तुत नगर्नुहोस्, परमेश्वरको चरित्रलाई गलत रूपमा प्रस्तुत नगर्नुहोस् र खराब न्यायकर्ता नबन्नुहोस्। परमेश्वरको ठाउँ स्थान लिने कोसिस नगर्नुहोस्। सो क्रिस्चियनहरूले भेदभाव देखाउनु हुँदैन। किन देखाउनु हुँदैन? 1, भेदभाव र विश्वास परस्पर विरोधी छन्। 2, भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ। र 3, भेदभावले परमेश्वरले मान गर्नुहुनेहरूको अपमान गर्छ। 5 हेर्नुहोस् न, मेरा प्रियहरू सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नु भएन र? यही राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँलाई दिने प्रतिज्ञा गर्नुभएको होइन र? तर तिमीहरूले त गरिब मानिसको अपमान गरेका छौ। सो परमेश्वरले गरिबको मान गर्नुभएको छ। उहाँले कसरी गरिबको मान गर्नुभएको छ? उहाँले गरिबहरूलाई उहाँको राज्यको उत्तराधिकारी हुनलाई चुन्नु भएर, चुनेर परमेश्वरले गरिबहरूलाई चुन्नुहुन्छ, तिनीहरूलाई सरी विश्वास गर्नको लागि विश्वासको दान दिनुहुन्छ, परमेश्वरले उनीहरूलाई प्रेम गर्नको निम्ति नयाँ हृदय दिनुहुन्छ र राज्यको उहाँको राज्यको उत्तराधिकारी बनाउनुहुन्छ। यो सबै परमेश्वरले गर्नुहुन्छ। जब हामी भेदभाव देखाउँछौँ, जब हामी भेदभाव देखाउँछौँ, हामी गरिब विश्वासीलाई अपमान गर्छौँ जसलाई परमेश्वरले आफ्नो राज्यको उत्तराधिकारी हुन चुन्नु भएको छ। जब हामी भेदभाव देखाउँछौँ, हाम्रो संसारको स्तरअनुसार हामी दुर्व्यवहार गर्छौँ र धनीलाई हामी मान दिन्छौँ र हामी सोच्छौँ ऊ चाहिँ मानको योग्यको छ र गरिब छैन, तर बाइबलको अनुसार ठ्याक्कै उल्टो छ कि गरिब जसलाई परमेश्वरले बचाउनु भएको छ, आफ्नो राज्यमा सार्नुभएको छ, राज्यको उत्तराधिकारी पार्नुभएको छ, परमेश्वर नजरमा यो मानिस मानको योग्यको छ, यो मानिसलाई हामीले मान गर्नुपर्ने हो, तर हामी भेदभाव देखाउँछौँ र परमेश्वरले मान गर्नुहुनेलाई अपमान गर्न पठाउँछौँ। किनकि हामी सांसारिक रूपमा सोच्छौँ, हामी सांसारिक दृष्टिकोणले हेरिरहेको छौँ। सो प्रियहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने, तपाईँ एक विश्वासी हो भने, तपाईँ यस संसारको स्तर अनुसार एक गरिब हुनु, गरिब मानिस हुन सक्नुहुन्छ। तर तपाईँलाई बताऊँ, तपाईँ बाइबल अनुसार, परमेश्वरको वचन अनुसार तपाईँ धनी हुनुहुन्छ, धनी हुनुहुन्छ। फेरि यो खोक्रो सान्तवन होइन, दिस इज नट जस्ट हुन्छ नि फल्स, यो के भन्छ कन्सोलेसन, यो होइन, खोक्रो सान्तवन होइन। यो तपाईँसँग साँचो धन छ, कहिले नाश नहुने, नसकिने धन छ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, तपाईँसँग साय संसारको सब थोक होला तपाईँसँग, तपाईँ गरिब हो, तपाईँ सबैभन्दा दयनीय व्यक्ति हो। तर तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने, तपाईँसँग साँचो धन, कहिले नाश नहुने, नसक्ने धन छ। प्रियहरू, तपाईँ हामी परमेश्वरको राज्यको उत्तराधिकारी हो, जुन राज्य अहिले संसारको नजरबाट लुकेको छ, तर एक दिन यो राज्य दृश्य बन्नेछ। जसरी ख्रिस्ट फर्किआउनुहुन्छ, उहाँले आफ्नो राज्य पूर्ण रूपमा उहाँले ल्याउनुहुनेछ। परमेश्वरको राज्य अलरेडी पहिले नै सुरु भइसकेको छ, उद्घाटन भइसकेको छ, तर यो फुलफिल पुरा कम्प्लिट हुन बाँकी छ। पर्फेक्टेड किङडम आउनै बाँकी छ, सिद्ध राज्य आउनै बाँकी छ। जब त्यो हुन्छ, यो राज्य दृश्य बन्नेछ र संसारले देख्नेछ। वास्तवमा त्यतिखेर थाहा पाउनेछ साँचो धनी व्यक्ति को हो र वास्तवमा वास्तवमा गरिब व्यक्ति को हो। फेरि यस संसारको सबै राज्य र धन बितेर जानेछ, तर हामीसँग अनन्त धन छ, हामीसँग परमेश्वर हुनुहुन्छ, हामीसँग ख्रिस्ट हुनुहुन्छ, हामीसँग हाम्रो मुक्तिदाता हुनुहुन्छ। मैले यसो भनिरहँदाखेरि यो तपाईँले फेरि गलत नबुझ्नु होला कि हामीले काम गर्नु हुँदैन, हामीले पैसा कमाउनु हुँदैन, मैले यो भनिरहेको छैन। तर हाम्रो लक्ष्य भनेको, हामीलाई पैसा चाहिन्छ पक्कै पनि, हामीले छोराछोरीलाई हुर्काउनुपर्छ, पढाउनुपर्छ, काम गर्नुपर्छ। त्यो तपाईँ काम गर्नुभएको छ भने काम खोजेर गर्नुहोस्, मिहिनेत गर्नुपर्छ, हामीले मिहिनेत गर्नुपर्छ। तर परमेश्वर भुलेर होइन, परमेश्वरलाई नै प्रतिस्थापित गरेर होइन, मनी इज एभ्रिथिङ भनेर होइन, पैसा नै सब थोक भनेर होइन, र वास्तवमा धनी भन्नलाई, समाजमा नाम कमाउनलाई पनि होइन, तर परमेश्वरले हामीलाई दिनुभएको जिम्मेवारी पुरा गर्नलाई, अभिभावकको रूपमा आफ्नो छोराछोरीलाई पढाउनलाई, हुर्काउनलाई, चर्चको रूपमा एक विश्वासीको रूपमा दिनलाई, मिसनमा सहभागी हुनलाई हामीले काम गर्नुपर्छ, कमाउनुपर्छ। तर धनी हुनलाई होइन, मान इज्जत कमाउनलाई होइन, आफ्नो पहिचान बनाउनलाई होइन, किनकि हाम्रो पहिचान अलरेडी ख्रिस्टमा छ, हामीसँग नयाँ पहिचान छ, हामी संसारको स्तर अनुसार पहिचान खोज्दैनौँ, हामी ख्रिस्ट, हाम्रो पहिचान बाइबलले भने चाहिँ ख्रिस्टमा लुकेको छ, हामीसँग नयाँ पहिचान छ, र हामी अब अरू मानिसहरू जस्तै हावाको पछि लाग्दैनौँ। प्रियहरू, हामी यदि तपाईँ हामी ख्रिस्टमा छौँ भने, बाइबलले भन्दछ परमेश्वरले हामीलाई उहाँको राज्यको उत्तराधिकारी तुल्याउनु भएको छ, द एयर्स अफ हिज किङडम, वी आर द एयर्स अफ हिज किङडम। परमेश्वरको राज्यको हामी उत्तराधिकारी भएको छ, हकवालाहरू भएका छौँ। यो जस्तो विशेष अधिकार, यो जस्तो प्रिभिलेज संसारमा अरू के छ र? यो तपाईँको जबमा तपाईँले पाउनुहुने प्रमोसनभन्दा बेटर छ? एनिथिङ इट्स बेटर देन एनिथिङ, यो कुनै पनि कुराभन्दा उत्तम छ. सो भेदभावले परमेश्वरले मान गर्नुहुनेको अपमान मात्रै गर्दैन, तर परमेश्वरको नामको अपमान गर्नेहरूको मान पनि गर्छ. छ र सात पद हेर्नुहोस् न, के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र? के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् र जुन नाउँद्वारा तिमीहरूलाई बोलाउट भएको छ? यसको उत्तर हुन्छ फेरि पनि, हो तिनीहरूले गर्छन्, तिनीहरूले हामीलाई सताउँछन्, तिनीहरूले हामीलाई अदालतमा लैजान्छन्, अनि तिनीहरूले परमेश्वरको नाउँको अपमान गर्छन्. सायद तपाईँ यतिखेर सोच्न सक्नुहुन्छ, तपाईँसँग सायद प्रश्न आइरहेको छ यतिखेर कि परमेश्वरले गरिबलाई मात्र चुन्नुहुन्छ कि उहाँले धनीहरूलाई चाहिँ चुन्नुहुन्न? कि उहाँले अब्राम, अयुब, जक्कै, आरमिथियाका योसेफलाई रोज्नु भएन, चुन्नु भएन, जोहरू सबै धनी थिए? अथवा के परमेश्वरले गरिबहरू जति सबैलाई चुन्नुहुन्छ? के कुनै पनि गरिब नर्क जाँदैन त्यसो भए? फेरि तपाईँको प्रश्न हुनसक्छ, के धनीहरूले मात्र गरिबहरू गरिब विश्वासीलाई सताउँछ कि सतावट धनीहरूबाट मात्र आउँछ? यदि यो यी प्रश्नहरू तपाईँले सोधिराख्नु भएको छ, यदि यो तपाईँको प्रश्न भने प्रश्नको लागि धेरै धेरै धन्यवाद. हो, परमेश्वरले गरिबलाई मात्र होइन धनीलाई पनि चुन्नुहुन्छ, र धनीले मात्र गरिबलाई सताउँदैन, धनीले मात्र गरिबहरूको अथवा विश्वासीहरूलाई सताउँदैन. त्यसो भए याकुबको भनाइको तात्पर्य के हो? याकुबले के भन्न खोजिरहेका छन्? सबैभन्दा हामीले बुझ्न एउटा कुरा बुझ्न जरुरी छ कि याकुबले यहाँ विशिष्ट भन्छन् एउटा एक्सक्लुसिभ ट्रुथको बारेमा कुरा गरिरहेका छैनन्, विशिष्ट सत्यताको बारेमा कुरा गरिरहेका छैनन्, यही नै सत्य हो भनेर याकुबले यहाँनिर ठोक्वा दिइरहेका छैनन्. याकुब यहाँ सामान्य अर्थमा कुरा गरिरहेका छन्, जेनरल्ली सामान्यतया यस्तो हुँदछ भनिरहेको छन् याकुबले. ओके, हामीले त्यसरी बुझ्नुपर्ने हुन्छ. सो हो, सामान्यतया यो सत्य हो कि परमेश्वरले गरिबहरूलाई चुन्नुहुन्छ र धनीहरूले विश्वासीलाई सताउँछन्, धनी र सामान्यतया धनीहरूले गरिबलाई सताउँछ, सबै धनीहरूले सबै गरिबहरूलाई सताउँदैन र परमेश्वरले सबै गरिबहरूलाई पनि चुन्नुहुन्न. तर सामान्यतया यो बाइबलमा हामीले देख्ने कुरा हो, सामान्यतया जब तपाईँ येशु ख्रिस्टको जीवनलाई हेर्नुहुन्छ भने, येशु ख्रिस्ट पृथ्वीमा हुँदाखेरि उहाँ कोसँग बोल्नुभयो, को कहाँ पुग्नुभयो, तपाईँ विचार गर्नुभयो भने तपाईँले त्यहाँ पनि केही हदसम्म हिन पाउन सक्नुहुन्छ. उदाहरणको लागि, परमेश्वरले इस्रायल जातिलाई चुन्नुभयो, तिनीहरू अन्य राष्ट्रभन्दा अरू जातिहरूभन्दा धेरै र शक्तिशाली भएकोले होइन, तर तिनीहरू सबैभन्दा थोरै र कमजोर भएकोले, व्यवस्था साथको साथ. त्यसै गरी पुरानो करारको ख्रिस्टियनहरूलाई सताउने धनी र बलिया मिस्रीहरू थिए, त्यसरी नै नयाँ करारका ख्रिस्टियनहरूलाई सताउने शक्तिशाली र धनी राजा नेरो थिए. सो सामान्यतया धनी र शक्तिशालीले ख्रिस्टियनहरूलाई सताउँछ, सामान्यतया, जेनरली स्पिकिङ. बुझ्नुहुन्छ होला, सामान्यतया यो सधैँ हुन्छ भन्ने होइन. र याकुब भन्छन्, र यतिखेरको सन्दर्भमा, विशेष गरी यतिखेरको सन्दर्भमा, वास्तवमा यो भइरहेको थियो. वास्तवमा यी धनी मानिसहरू जसलाई बढी आदर दिएको थियो, जसलाई राम्रो ठाउँमा बस्नुहोस् भनेर उसको सेवामा विश्वासी लागेका थिए र गरिबलाई व्यवस्था गरिएको थियो, यही चर्चका मानिसहरूले यस्तो व्यवहार गरिरहेका थिए अनि यही धनीहरूले उनीहरूलाई सताइरहेका थिए. अनि याकुब भन्छन्, तिमीहरू आउट अफ माइन्ड, तिमीहरूको दिमाग छैन के? यही मानिसहरूले तिमीलाई सताउँदैन र? के मानिसहरूले परमेश्वरको नाउँको अपमान गर्दैनन् र? तिमीहरू चाहिँ यी मानिसहरूलाई मानिदिन्छौ, उनीहरूको सेवामा तल्लिन हुन्छौ, यिनीहरूको लागि यसम्यान बनिदिन्छौ तिमीहरू? म कतिपय ख्रिस्टियनहरूले यसरी भनेको सुन्ने गर्छु कि समाजको उच्च वर्गका मानिस, धनी र उच्च व्यक्तित्वहरूलाई, हाई प्रोफाइलको मानिसहरूलाई ख्रिस्टमा जित्नको लागि हामीले उनीहरूले जस्तै पहिरन लगाउनुपर्छ, उनीहरूले जस्तै कार चलाउनुपर्छ, उनीहरूले जस्तै पेसा गर्नुपर्छ, र उनीहरू जहाँ जहाँ खान्छन् ती महँगा ठाउँहरूमा हामी पनि त्यहाँ पुगेर खानुपर्छ, अनि हामी तिनीहरूलाई जित्न सक्छौँ प्रभुमा. मैले भनिरहेको छैन, यसरी भन्ने गर्छ भनेर सुने कुरा गर्दैछु. अर्को शब्दमा, संसारलाई जित्नको लागि उहाँहरू भन्ने गर्छन् कि हामी संसार जस्तै देखिनुपर्छ, गलत, दिस इज ननसेन्स, यो बकवास हो, यो मैले सुनेको सबैभन्दा बकवास विचार हो अहिलेसम्मको। प्रिय चर्च, संसार अनुकूल बन्ने कोसिस गर्दा पनि नगर्नुहोस्, नत्र त उनीहरूले भन्नेछन् कि तिमी र हामीमा के फरक छ र। तर विश्वास योग्य हुने कोसिस गर्नुहोस्, चेष्टा गर्नुहोस् र उनीहरूले भन्नेछन् यो व्यक्ति किन हामीभन्दा फरक छ। प्रिय, यदि हामी, यदि तपाईँ म यस संसारको उच्च वर्गका मानिस, धनी र उच्च व्यक्तित्वहरूलाई ख्रिस्टमा जित्न चाहन्छौँ भने तपाईँ र म उनीहरू जस्तो हुन जरुरी छैन। तपाईँ र म केवल ख्रिस्ट जस्तै हुन जरुरी छ, केवल ख्रिस्ट जस्तै हुन जरुरी छ। के तपाईँ ख्रिस्ट जस्तै हुनुहुन्छ? के तपाईँ संसार जस्तै? के तपाईँ सबैलाई समान व्यवहार गर्नुहुन्छ, सबैलाई प्रेम गर्नुहुन्छ, सबैमाथि कृपा देखाउनुहुन्छ, कि तपाईँ पक्षपात गर्नुहुन्छ, कि तपाईँ भेदभाव गर्नुहुन्छ? कि संसारले त्यसै गर्दैनन् र, कि धनीहरूले त्यसै गर्दैनन् र, कि धनीहरूले धनीलाई साथ दिँदैनन् र, कि शक्तिशालीहरूले शक्तिशालीहरूलाई साथ दिँदैनन् र? तपाईँ पनि त्यसै त्यही ढाँचा चल्नुहुन्छ भने के तपाईँले परमेश्वरले मान गर्नुहुनेहरूको अपमान गर्नु भएन र परमेश्वरको नाउँको अपमान गर्नेहरूको मान गर्नु भएन र? प्रिक्रिस्टियनहरू हामीले भेदभाव देखाउनु हुँदैन। किन देखाउनु हुँदैन? भेदभाव र विश्वास परस्पर विरोधी छन्। भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ। भेदभावले परमेश्वरले मान गर्नुहुनेको अपमान गर्छ। र नम्बर चार, भेदभाव पाप हो। भेदभाव गलत मात्र होइन, यो केवल गलत मात्र छैन, ओके, यो रङ मात्र होइन, भेदभाव पाप हो। गल्ती र पाप यी भिन्न कुराहरू हुन्। मैले बाइक सिक्ने क्रममा ठोकाउन सक्छु, त्यो मिस्टेक हो, तर त्यो पाप होइन। भेदभाव मिस्टेक अथवा रङ मात्र होइन, भेदभाव बाइबलको अनुसार पाप हो। कसरी यो पाप हो? किनकि बाइबलले भन्छ यसले राजकीय व्यवस्था भङ्ग गर्छ। आफ्ना छिमेकीलाई, आफूलाई चाहिँ प्रेम गर भने पवित्र धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पुरा गर्दछौ भने त असलै गर्दछौ। यदि गर्दै हो भने यो राजकीय व्यवस्था भङ्ग हुँदछ। सो यसलाई किन राजकीय व्यवस्था भनिएको? किनभने यो राजाको राज्य व्यवस्था हो, यो राजाको राज्य व्यवस्था, यो परमेश्वरले आफ्नो मानिसहरूलाई राज्यको जीवनशैलीको रूपमा दिनुभएको कुरा हो। परमेश्वरको मानिसहरूलाई दुईवटा कुराहरूले चिनाउनुपर्छ, परमेश्वरप्रतिको प्रेम र आफ्ना छिमेकीहरूको प्रतिको प्रेम। परमेश्वरको मानिसहरू को हुन्? परमेश्वरको मानिसहरू हरेक ख्रिस्टमा हुने विश्वासीहरू हुन्। तपाईँ र म यस संसारमा दुईवटा कुराहरू चिन्नुपर्छ, परमेश्वरप्रतिको हाम्रो प्रेमद्वारा र हाम्रा छिमेकीहरूप्रतिको हाम्रा प्रेमद्वारा। सो परमेश्वरलाई प्रेम गर्नेहरूले आफ्ना छिमेकीलाई प्रेम गर्दछन् र आफ्ना छिमेकीलाई प्रेम गर्नेहरूले पवित्र धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पुरा गर्दछ। तर हाम्रो छिमेकीको के धनी मात्रै हो, कि शिक्षित मात्रै हो, कि राई मात्रै हो, तामाङ मात्रै हो, के यो केवल डट 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 खाली ठाउँ तपाईँ आफै भन्नुहोस् मात्रै हो? होइन, हाम्रो छिमेकी को हो को होइन भने हामी निर्णय गर्न पाउँदैनौँ। यो हाम्रो छिमेकी को हो र को होइन गर्ने यो यसको निर्णय गर्ने अधिकार हामीसँग छैन। बाइबलको अनुसार हाम्रो छिमेकी हाम्रो वरपर खाँचोमा परेका मानिसहरू हुन्, भौतिक खाँचो भएका मानिसहरू र आत्मिक खाँचो भएका मानिसहरू, ख्रिस्टको खाँचो भएका मानिसहरू, र हामी उनीहरूको खाँचो पुरा गर्न बोलाइएका छौँ र प्रेम गरेर हामी हाम्रो छिमेकीहरूलाई उनीहरूको खाँचो पुरा गर्न हामी सक्दछौँ। यहाँ याकुबले यसरी भनिरहेका छन् कि प्रिय विश्वासीहरू भर्खरै ढोकाबाट भित्र पस्ने त्यो गरिब मानिस तिम्रो छिमेकी हो, उनलाई प्रेम गर, उसलाई अनुग्रह देखाऊ, उसँग नराम्रो व्यवहार नगर, उसँग दुर्व्यवहार गर, पनपक्ष नगर, भेदभाव नदेखाऊ। परमेश्वरको स्वरूपमा सृजिएको र विशेष गरी परमेश्वरद्वारा प्रेम गरिएको मानिसको रूपमा उसलाई आदर गर, त्यसो गरी तिमीले असर गर्नेछौ, परमेश्वर प्रसन्न हुनुहुनेछ। तर यदि तिमीले भेदभाव देखायौ भने, याकुब भन्दैछन्, तिमी पाप गर्दैछौ, तिमी पाप गर्दैछौ। पदहरू नौ दिन उता हेर्नुहोस् न, यदि तिमीहरूले भेदभाव देखायौ भने त तिमीहरू पाप गर्दछौ र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ, किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने व्यवस्थाको सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ, किनकि जसले व्यभिचार नगर भन्नुभयो उहाँले हत्या नगर पनि भन्नुभयो। तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने तिमी व्यवस्थाको अपराधी भएका छौ। सुप्रियहरू, भेदभाव सानो पाप होइन, वास्तवमा त्यहाँ सानो वा ठुलो पाप जस्ता कुनै वर्ग नै छैन। बाइबल अनुसार परमेश्वर महान हुनुहुन्छ, हि इज ग्रेट, र उहाँको विरुद्धमा गरेको हरेक पाप सानो हुँदैन। व्यवस्था भङ्ग गर्नेलाई याकुबले यहाँ व्यवस्थाको अपराधी भनेका छन्। अपराधी यो सानो कुरा होइन, उनले यो शब्द दुई पटक दोहोऱ्याएका छन्। भेदभाव गर्नेले परमेश्वरको व्यवस्था भङ्ग गर्छ र परमेश्वरको व्यवस्था भङ्ग गर्नेहरू व्यवस्थाका अपराधीहरू हुन्। यदि हामीले भेदभाव देखाइरहेको छौँ भने हामीहरू बाइबलको फैसला अनुसार अपराधीहरू हौँ। किन अपराधीहरू हौँ? किनभने हामीले परमेश्वरको व्यवस्था भङ्ग गरेका छौँ। नेपालको कानुन तोड्ने व्यक्ति अपराधी हो, कानुन अनुसार अपराधी हो। परमेश्वरको वचनको आज्ञाहरू, परमेश्वरको कानुन तोड्ने मानिसहरू परमेश्वरको कानुन अनुसार, व्यवस्था अनुसार अपराधीहरू हुन्। सो मानिसहरूसँग पापको वास्तविकताबारे कुरा गर्दा म प्राय नकारात्मक प्रतिक्रिया पाउने गर्छु। सायद यतिखेर तपाईँ पनि, म पापी होइन, कि मैले कसैलाई लुटेको छु, कसैलाई लुटेको छु, कि मैले कसैको हत्या गरेको छु, कि मैले व्यभिचार गरेको छु भने सायद भनिराख्नु भएको होला तपाईँले पनि यतिखेर। याकुब भन्छन्, तर के तपाईँ कहिले रिसाउनु भएको छ? तपाईँ कहिले रिसाउनु भएको छ? तपाईँलाई रिस उठ्छ के? तपाईँ कहिले रिसाउनु भएको छ? अनि तपाईँ भन्नुहुन्छ, छैन, म कहाँ रिसाउँछु। तपाईँको जवाफ नै आक्रामक हुन्छ। अनि याकुब भन्छन्, त्यसो भए तपाईँ सम्पूर्ण व्यवस्था तोडेकोमा दोषी हुनुहुन्छ। हो, तपाईँले कसैलाई लुट्नु भएको छैन होला, हो तपाईँले कसैको हत्या गर्नुभएको छैन होला, हो तपाईँले व्यभिचार पनि गर्नुभएको छैन होला, तर तपाईँ रिसाउनुहुन्छ भने पनि तपाईँ सम्पूर्ण व्यवस्था भङ्ग गरेकोमा दोषी ठहरिनुहुन्छ। हाम्रो केही दाजुभाइहरू लाइसेन्स परीक्षामा फेल भए, नाउँ त नलिउँ होला, परीक्षामा फेल भएपछि उहाँहरूले मेरो त यतिवटा अङ्क होइन मिलेछ भनेर कति पनि घमण्ड गर्नु भएन। मैले यति अङ्क मिलाएर फेल गरेछु भनेर उहाँले भन्नु भएन। म अङ्क यहाँ होइन, यहाँ कम अङ्क लिएर फेल हुने, धेरै अङ्क लिएर फेल हुने भन्ने कुरा हुँदैन। फेल भनेको फेल हो, कानुनको नजरमा तपाईँ फेल हो। त्यसरी नै परमेश्वरको अगाडि तपाईँले कति आज्ञाहरू पालना गर्नुहुन्छ त्यसले फरक पार्दैन। परमेश्वरले तपाईँबाट 100% आज्ञाकारिताको माग गर्नुहुन्छ, 100%। बाइबलको परमेश्वर सिद्ध परमेश्वर हुन्छ, 100%। उहाँको सामु खडा हुन 100% सिद्धता चाहिन्छ, 99.99% पनि हुनेवाला छैन, 100%। र तपाईँ एउटैमा चुक्नु, एउटै कुरामा चुक्नु भयो भने तपाईँ सम्पूर्ण व्यवस्थाको दोषी ठहरिनुहुन्छ र महान परमेश्वरको विरुद्धमा तपाईँ पाप गर्नुहुन्छ। र प्रिय महान परमेश्वर, पवित्र परमेश्वरको विरुद्धमा गर्ने सूक्ष्मभन्दा सूक्ष्म पाप तपाईँलाई अनन्त नरकमा पठाउन पर्याप्त छ, पर्याप्त छ। सो मित्र, यो एकदमै दुःख लाग्दो खबर हो, यो खराब समाचार हो, इट्स अ ब्याड न्युज, किनकि हामीमध्ये कसैले पनि परमेश्वरको व्यवस्थालाई पूर्ण रूपमा पालन गरेका छैनौँ। परमेश्वरको राजकीय व्यवस्थाको कुरा छोडिदिउँ, हामी सबै व्यवस्था भङ्ग गर्नेहरू हौँ। तपाईँ सायद आफूलाई राम्रो देख्नु भएको छ होला, ऐना साइन हेर्नुभयो, चटक्क परेर तपाईँ आउनुभयो, कपाल खोरेर मिलाएर आउनुभयो, तर तपाईँले एउटा कुरा देख्नु भएन, तपाईँले एउटा कुरा देख्नु भएन कि हामी दोषी पापीहरू हौँ। तपाईँले आफूलाई सब ठिक देख्नुभयो, तर तपाईँले आफूलाई परमेश्वरको क्रोधमुनि भएको, परमेश्वरको व्यवस्थान छ चुकेको व्यक्तिको रूपमा देख्नु भएन। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने, तर तपाईँ यदि ख्रिस्टमा हुनुहुन्छ भने परमेश्वरको प्रशंसा होस्, किनकि ख्रिस्टले हाम्रो लागि व्यवस्था पुरा गरिदिनु भएको छ 100%। र हामीलाई व्यवस्थाको दोषबाट, श्रापबाट, दण्डबाट छुटकारा दिलाउनु भएको छ। हामी अपराधीहरूको ठाउँमा ख्रिस्ट खडा हुनुभयो र हामी अपराधीहरूलाई उहाँले धर्मी ठहराउनु भएको छ। तर प्रिय ख्रिस्टीहरू, के यस सुसमाचारले तपाईँलाई भेदभावको पापलाई गम्भीर रूपमा लिने बनाएको छ? क्रिस्चियनले कुनै भेदभाव देखाउनु हुँदैन। भेदभाव र विश्वास परस्पर विरोधी छन्। भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ। भेदभावले परमेश्वरले मान गर्नुहरूको अपमान गर्छ र भेदभाव पाप हो र अन्तिम बुदा। भेदभाव कृपा नपाएको सङ्केत हो। 12-13 पदसम्म हेर्नुहोस् न, 12-13 पद। यसकारण याकुब निष्कर्षमा आउँदैछन्, तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्था बमोजिम न्याय पाउनेहरूका जस्तै होस्, किनकि जुन मानिसले कृपा गरेको छैन त्यसको न्याय कृपा बिना नै हुन्छ, कृपा न्यायमाथि विजय हुन्छ। याकुबले हाम्रो बोली र व्यवहारलाई आउँदै गरेको न्यायको प्रकाशमा हेर्छन्। हामी यहाँ के बोल्छौँ, के गर्छौँ, यसको सम्बन्ध आउँदै गरेको न्यायसँग छ। याकुब अनुसार हामी जे भन्छौँ, हामी जे गर्छौँ, त्यसको अनन्तकालीन परिणाम हुन्छ, अनन्तकालीन। यसको मतलब हाम्रो जीवनको हरेक विवरण परमेश्वरले हेरिराख्नु भएको छ, लिइराख्नु भएको छ। एक शब्दमा तपाईँ परमेश्वरको सिसिटिभी निगरानीमा हुनुहुन्छ। न्यायको दिनमा परमेश्वरले हाम्रा सबै रेकर्डहरू पठाउनुहुनेछ र हामी सबैको न्याय गर्नुहुनेछ। हाम्रो अन्तिम न्याय के को आधारमा हुनेछ? याकुब भन्छन् स्वतन्त्र ताको व्यवस्था बमोजिम, होइन र? त्यही भन्दैछन् 12 पदमा, होइन? यसको मतलब के हो? स्वतन्त्रताको व्यवस्था भनेको के हो? फेरि यो अरू केही नभएर यो सुसमाचार हो, जसद्वारा हामी धर्मशास्त्रका सबै आज्ञाहरूलाई साँचो स्वतन्त्रताको रूपमा देख्छौँ, जुवा वा बोझको रूपमा होइन। स्वतन्त्रताको व्यवस्था ख्रिस्टको व्यवस्था हो, यो परमेश्वरको वचनको मुक्ति दिने सत्यता हो, यो सुसमाचार हो। सुसमाचार के हो? सुसमाचार यो, हामी पापी छँदै सृष्टिकर्ताको पवित्र क्रोध मुनि छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिनमा मृतबाट फेरि जीवित भई उठ्नुभयो र आफ्नो पापबाट फर्केर यसमा भरोसा गर्ने जोकै पापीले परमेश्वरको क्रोध र आउँदै गरेको न्यायबाट मुक्ति पाउन सक्छ। यो सुसमाचार हो। र पद 13 को अन्तिम वाक्यांशले भन्छ कृपा न्यायमाथि विजय हुन्छ। यो सुसमाचारको अर्को अंश हो, कृपाले न्यायलाई जित्छ। वास्तवमा कृपाले न्यायलाई जितेको छ। जसरी मृत्यु ख्रिस्टको विजयमा निलिएको छ, त्यसरी नै विश्वासीहरूको लागि न्याय कृपामा निलिएको छ। मानिलिनुहोस् तपाईँ एक हिंस्रक बाघले तपाईँलाई आफ्नो शिकार बनाउँदैछ, हिंस्रक बाघले तपाईँलाई आफ्नो शिकार बनाउँदैछ, तपाईँ भाग्दा भाग्दा थकिदिनु भएको छ र अहिले तपाईँ यस्तो अवस्थामा आइपुग्नु भएको छ कि तपाईँको पछाडि ठुलो ढुङ्गाको चढ्न नसकिने पहाड छ र तपाईँको सामु बाघ, दायाँ बायाँ पछाडि भाग्नलाई कुनै पनि त्यहाँ अब विकल्प छैन, तपाईँले बाघको सामना गर्नुपर्ने हुन्छ र तपाईँको सामु बाघ खडा छ। तपाईँलाई एकै गाँस पार्ने उद्देश्यले बाघ थोरै पछाडि सरेर तपाईँमाथि बेगले झम्टिन्छ। तपाईँ भयभीत हुँदै आफ्नो अनुहार लुकाउँदै चिच्याएर तपाईँ भुइँतिर निहुरनुहुन्छ, तर बाघले तपाईँलाई छुनै लाग्दा झाडीबाट एउटा विशाल सिंह झ्वात्त निस्कन्छ र त्यो बाघलाई लाछलुछ पारिदिन्छ र तपाईँलाई आफ्नो काँधमा लिएर जान्छ। उप्रिएर ठ्याक्कै त्यसै गरी कृपाले न्यायलाई लाछलुछ पारिदिएको छ, कृपाले न्यायलाई लाछलुछ पारिदिएको छ। ख्रिस्टमा हुनेहरूलाई अब दण्डको आज्ञा छैन, किनकि कृपा न्यायमाथि विजय भएको छ। परमेश्वरको न्यायले तपाईँलाई नरकमा पठाउनुभन्दा पहिले, परमेश्वरको न्याय क्रोधबानी मुनि नाश हुनुभन्दा पहिले, ठ्याक्कै त्यसै अगाडि परमेश्वरको कृपाले तपाईँलाई बचाएको छ। अन्तिम दिनमा परमेश्वर हामीलाई अब हामीले के गरेका छौँ हाम्रो कामको आधारमा न्याय गर्नुहुने छैन। यदि उहाँले त्यसो गर्नुभयो भने हामी सबैजना नरक जानेछौँ, हामी सबैजना नरक जानेछौँ। हाम्रो कामको आधारमा परमेश्वर न्याय गर्नुभयो भने तपाईँले कति दशंसा दिनुभएको छ, कति प्रार्थना गर्नुभएको छ, कति उपवास बस्नुभएको छ, तपाईँको बप्तिस्मा, तपाईँको सेवा आई, यो सबैको आधारमा परमेश्वरले न्याय गर्ने हो भने राम्रो कुरा हो, तर पनि यसको आधारमा नै परमेश्वरले न्याय गर्ने हो भने हामी नरकको योग्यको हुनेछौँ। तर अन्तिम दिनमा परमेश्वरले हामीलाई ख्रिस्टको कामको आधारमा न्याय गर्नुहुनेछ। ख्रिस्टले क्रुसमा हाम्रो निम्ति जे गर्नुभयो त्यसको आधारमा न्याय गर्नुहुनेछ। ख्रिस्ट हाम्रो साथमा खडा हुनुभएको छ, ख्रिस्ट त्यो सिंह हुनुहुन्छ। हि इज द लायन द्याट सेभ्ड अस। त्यसैले याकुब भन्छन् तिमीहरूको बोली र तिमीहरूको व्यवहार स्वतन्त्रताको व्यवस्था बमोजिम न्याय पाउनेहरूको जस्तै होस्। अर्को शब्दमा भन्नुपर्दाखेरि तिमीहरूको बोली र व्यवहार कृपा पाएका र अन्तिम दिनमा कृपा पाउनेहरू जस्तै होस्। अर्को शब्दमा तपाईँ अब आफ्नो विश्वास देखाउनुहोस्, सो मी योर फेथ। याकुब त्यही भनिरहेको छन्। नेक्स्ट विक तपाईँले विश्वास देखाउने बारेमा अझै सुन्न पाउनुहुनेछ। नेक्स्ट विक चर्च जसरी हुन्छ आउने तपाईँले योजना बनाउनुहोस्। तपाईँले याद भइरहेको छ आज यो वचन छुटेको भए के हुन्थ्यो होला। विश्वासीहरूले वचन सुन्न छुटाउनु हुँदैन। बाइबलले भन्छ तपाईँको बोली र व्यवहार ख्रिस्टमा भएको तपाईँको विश्वाससँग मेल खानुपर्छ। अर्को शब्दमा भन्नुपर्दाखेरि तपाईँ दयालु हुनुहोस्, भेदभाव नदेखाउनुहोस्, मान्छेको अनुहार हेरेर व्यवहार नगर्नुहोस्, किनकि परमेश्वरले त्यसो गर्नु भएन, ख्रिस्टले त्यसो गर्नु भएन। यदि तपाईँ कृपालु हुनुहुन्न तर पक्षपात गर्नुहुन्छ, भेदभाव देखाउनुहुन्छ भने के हुन्छ, के हुन्छ? यो त तपाईँले सायद कहिले जीवनमा कहिले कृपा नै पाउनु भएको छैन भन्ने सङ्केत हुनसक्छ। पदतिर हेर्नुहोस् न, किनकि जुन मानिसले कृपा गरेको छैन त्यसको न्याय कृपा बिना नै हुन्छ, कृपा न्यायमाथि विजय हुन्छ। के याकुबले यहाँ हामी परमेश्वरको कृपा कमाउन सक्छौँ भनेर सुझाव दिँदैछन्? के हामी अरूहरूप्रति कृपालु भनेर हामी परमेश्वर कृपा कमाउन सक्छौँ भनिरहेको छन् याकुबले यहाँ? त्यही भनिरहेको छन्। के याकुबले यहाँ कामका आधारमा मुक्तिको बारे कुरा गरिरहेका छन्? के हाम्रो विश्वासले परमेश्वरलाई कृपालु हुने बनाउँछ? पक्कै पनि बनाउँदैन। परमेश्वरको माथि परमेश्वरमाथि विश्वासले कुनै पनि हालतमा परमेश्वरलाई कृपालु बनाउँदैन। बरु परमेश्वर कृपालु हुनुभएको कारण हामीसँग विश्वास छ। वी हेभ फेथ बिकज गड इज मर्सीफुल। विश्वासले यस कृपालु परमेश्वरमाथि भरोसा राख्छ र परमेश्वर कृपालु हुनुभएको कारण भरोसा गर्ने विश्वास कृपालु विश्वास हुनुपर्छ। ट्रस्टिङ फेथ इज मर्सीफुल फेथ। जुन मानिसले कृपा गरेको छैन त्यसको न्याय कृपा बिना नै हुन्छ भनेर याकुबले भन्दैछन्। यसको अर्थ यदि तपाईँ कृपालु हुनुहुन्न भने यसको मतलब तपाईँले पहिलो स्थानमा कहिल्यै कृपा प्राप्त गर्नुभएको थिएन, त्यसकारण तपाईँको न्याय कृपा बिना नै हुन्छ, किनकि तपाईँ कृपाविहीन हुनुहुन्छ। कृपाविहीनहरूको न्याय कृपा बिना नै हुन्छ, कृपा नपाएकाहरूको न्याय कृपा बिना नै हुन्छ। तर जसले कृपा पाएको छ उनीहरूको न्याय कृपाको साथमा हुन्छ। यसको अर्थ दे आर सेफ। यदि तपाईँ कृपाविहीन हुन्न थियो भने परमेश्वरको कृपाले तपाईँमा कृपालु विश्वास उत्पन्न गर्ने थियो, जसको परिणाम तपाईँ अरू विशेष गरी गरिबहरू प्रति कृपालु बन्नुहुने थियो। गरिबहरूलाई दुर्व्यवहार गर्नुको सट्टा तपाईँले तिनीहरूलाई प्रेम र कृपा देखाउनुहुने थियो, जसरी परमेश्वर तपाईँलाई प्रेम र कृपा देखाउनुभयो। के तपाईँ कृपालु हुनुहुन्छ? प्रिय विश्वासीहरू, के तपाईँ कृपालु हुनुहुन्छ? यदि हुनुहुन्न भने कुन मुखले हामी परमेश्वर हामीप्रति कृपालु भएको आशा गर्न सक्छौँ? यी शब्दहरू सुन्दा कठोर सुन्नेलान् तर वास्तविकता हुन्। यदि हामीले अरूलाई कृपा देखाउँदैनौँ भने हामीसँग परमेश्वरबाट कृपाको आशा गर्ने अधिकार हुँदैन। जसले कृपा पाएका छन् उनीहरू अरूप्रति कृपालु हुन जान्दछन्। त्यसकारण प्रियहरू, भेदभाव होइन, हामीले कृपा देखाउनु पर्ने हुन्छ। सो विश्वासीले भेदभाव देखाउनु हुँदैन। यो विश्वासीहरूको विश्वाससँग मिल्दो छैन। यो भेदभावले हामीलाई खराब न्यायकर्ता बनाइदिन्छ। भेदभावले परमेश्वरले मान गर्नु उनीहरूको अपमान गर्छ। भेदभावले व्यवस्था भङ्ग गर्छ र भेदभाव कृपा नपाएको सङ्केत हो। हामी सबैसँग फेभरेट कुराहरू हुन्छन्, फेभरेट खाना, फेभरेट खेल, फेभरेट कलरहरू, फेभरेट सङ्गीत। तर मानिसहरूको सम्बन्धमा पनि हामीले फेभरेट भन्न थाल्यो भने के हुन्छ? हामीले मानिससँग जात वा वर्गको आधारमा व्यवहार गर्न थाल्यौँ भने, एक व्यक्तिले अर्को व्यक्तिभन्दा आदर वा अनादर गर्न थाल्यौँ भने के हुन्छ? फेरि हामीले मानिसहरूलाई चोट पुर्याउने र दुर्व्यवहार गर्ने मात्र होइन, हामी परमेश्वरलाई गलत रूपमा प्रस्तुत गर्दछौँ र मूलभूत रूपमा त हामीले येशु ख्रीष्टको सुसमाचारलाई विकृत पार्दछौँ। प्रिय चर्च, येशूले मानिसहरूसँग कहिले पनि भेदभाव गर्नु भएन। येशूले मानिसहरूलाई तिनीहरू को थिए र तिनीहरूसँग के थियो भन्ने आधारमा व्यवहार गर्नु भएन, बरु येशूले मानिसहरूलाई उहाँको प्रेम र उहाँको दयाको आधारमा व्यवहार गर्नुभयो। येशू पापीहरू, बहिरीहरू, सामाजिक रूपमा बहिष्कृत र सीमाङ्कृतहरूको लागि मर्नुभयो। येशू तपाईँ र मेरो लागि मर्नुभयो। यदि तपाईँ येशूको चेला हुनुहुन्न भने मेरो आग्रह, तपाईँ हामीलाई गलत नबुझ्नुहोस्। जे जति पनि कुरा हामीले गरेका छौँ अहिले, यो हामी नैतिकवान हुनलाई होइन, हामी नैतिकवान बन्ने विषयमा कुरा गरिरहेका छैनौँ, तर हामी नयाँ हुने बारेमा कुरा गरिरहेका छौँ। किनकि तपाईँले मेरो खाँचो भनेको नैतिकवान बन्नु होइन, तर नयाँ बन्नु हो। र नयाँपनले हाम्रो जीवनमा सुसमाचारीय नैतिकता उत्पादन गर्दछ। न्यू बर्थ इन आवर लाइफ प्रड्युसेस गस्पल एथिक्स, नट जस्ट मोरालिटी। सो प्रियहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यस बिहानी समय तपाईँ ख्रिस्चियन होइन भने, ख्रिस्चियन त भन्नुहुन्छ सायद आफ्नो मुखले भन्नुहुन्छ होला, तर तपाईँको वचनलाई दाँजेर हेर्दाखेरि तपाईँ नयाँ करारका ख्रिस्चियनहरू जस्तो देखिनुहुन्न भने, तपाईँको आवश्यकता अब यहाँ चर्चबाट जाँदाखेरि तपाईँको आवश्यकता भेदभाव, अबदेखि भेदभाव नगर्ने सङ्कल्प होइन, अबदेखि म भेदभाव गर्दिनँ भन्ने सङ्कल्प होइन, तपाईँको आवश्यकता येशु हो। येशु, यु डोन्ट निड रिजोल्युसन, यु निड क्राइस्ट। सो आफ्नो पापहरूबाट पश्चाताप गर्नुहोस् र फर्कनुहोस्, येशु ख्रीष्टमा भरोसा गर्नुहोस्। सो प्रिय मित्रहरू, पश्चाताप र पाप ख्रीष्टलाई पछ्याउँदाखेरि अनिवार्य छ। पश्चाताप गर्नुहोस्, आफ्नो पाप स्वीकार गर्नुहोस् र ख्रीष्टमाथि भरोसा गर्नुहोस्। तर याद गर्नुहोस्, येशु ख्रीष्टको पछि लाग्दाखेरि कष्ट अपरिहार्य छ, कष्ट आउनेछ, त्यसको निम्ति तपाईँ तयार हुनुपर्ने हुन्छ। तपाईँले आफूलाई इन्कार गर्नुपर्ने हुन्छ, आफ्नो क्रुस उठाएर येशुको पछि लाग्नुपर्ने हुन्छ। येशु ख्रीष्टको पछि लाग्ने तपाईँले निर्णय गर्न साथ मानिसहरूले तपाईँलाई हाई हाई भन्नेवाला छैन, तपाईँलाई दोष लडाइदिनेवाला छैन, तपाईँको प्रशंसा गर्नेवाला छैन, तर सबै तपाईँको विरुद्धमा खडा हुनेछन्। यो कुरा ध्यानमा राखेर येशुको पछि लाग्ने निर्णय गर्नुहोस्। सो प्रियहरू, पक्षपातको अथवा भेदभावको उपचार क्रान्ति होइन, यसको उपचार सङ्कल्प पनि होइन, नयाँ सङ्कल्प पनि होइन, त यसको उपचार नयाँ जन्म हो। नयाँ जन्म, द रेमेडी फर पार्सियालिटी, फेभरेटिजम इज नट रेभोल्युसन, इज नट रिजोल्युसन, इट इज रिजेनरेसन। तर तपाईँ ख्रीष्टमा साँचो विश्वासी हुनुहुन्छ, तर पापसँग सङ्घर्ष गरिराख्नु भएको छ भने र भेदभावको पाप पनि तपाईँ मेरो जीवनमा भएको छ भने हामी चुकिरहेको छौँ भने तपाईँ चुकिराख्नु भएको छ भने निराश नहुनुहोस् र कहिले पनि आफूलाई दोष दिने परीक्षामा नपर्नुहोस्। बरु आफ्नो आँखाहरू उठाएर माथितिर हेर्नुहोस् किनकि परमेश्वर कृपा र अनुग्रहले पाप र न्यायमाथि विजय हासिल गरिसकेको छ। प्युरिटन म्याथ्यु हेनरीले यसरी भन्नुभएको छ, एक साँचो विश्वासीले आज्ञा पालन गर्ने प्रयासमा ऊ चुक्यो भने पनि उसको लागि अन्तिम शब्द अझै पनि अनुग्रह नै हुनेछ। प्रियहरू, कृपाको माग गर्नु हुनेले कृपा देखाउनु भएको छ, कृपाको माग गर्नु हुनेले कृपा देखाउनुहुन्छ। ख्रिस्टका चेलाहरूको निम्ति परमेश्वरको कृपा सधैँ उहाँको अन्तिम शब्द हुनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ।